नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। सखीको आज चौथो श्रृंखला वाचन सुनाउँछु। विक्रम सम्बत 2075 साल असोजमा पहिलो पटक प्रकाशित भएको सखी उपन्यास हामीले तीन श्रृंखलासम्म सुनिसकेका छौ। आज चौथो श्रृंखलाको वाचन पृष्ठ 58 अब सुनौ। काकड सैनी भीरको सानो चिप्ले ढुङ्गामा आँसु चुहाउँदै बजै धेरै बेरसम्म हिक्क हिक्क गरिरहनु भयो। पछि आइपुगेको जयबुढाले बजैलाई सम्झायो, लाखको परानी गयो र त मैले घाँस खाएकै छु। दुई जवान छोरालाई लुडे घाटमा सेलाएर आउँदा मेरो मन कस्तो भयो होला, म कसरी बाँची आएँ होला। आफै विचार गर्नुहोस् न, तम्रो त भैँसी नै गएको, परानी त छँदैछ नि। परानी बाँचेपछि त्यस्ता भैँसी जति पनि हुन्छन्। उठ्नुहोस् बौराजु, जाउँ अब। धेरै बेर कर्णालीलाई हेर्दै आँसु चुहाएपछि बजै उठ्नुभयो। मैले हात समातेर बजैलाई डोराइरहेँ। काकड सैनिकको उराट बाटोमा आँसु चुहाउँदै बजै लत्रिरहनुभयो। एकैचोटि जामुने गडामा आएर बसेको दिन बजैलाई फेरि भक्कानो छुट्यो। मधेस आउने मौवालेहरूका रहर लाग्दा भैँसी देखेपछि बजैलाई तिलौराको यादले सतायो, फेरि रुन थाल्नुभयो। मलाई लाग्यो मुटुमा भावना जोडिएपछि र शरीरमा रस भिजेपछि मान्छेलाई छोराछोरीको मात्रै कहाँ लाग्दो रहेछ र माया, लोग्ने स्वास्नीको मात्रै माया कहाँ लाग्दो रहेछ र बाआमाको ममताले मात्रै कहाँ पिरोल्दो रहेछ र जनावरको माया पनि उत्ति नै लाग्दो रहेछ। घरको सदस्य बनाएर पालेपछि जनावर पनि जनावरबाट माथि उठेर मान्छेको मायामा बाँधिएको हुँदो रहेछ। तिलौरा मेरी बजैको भावनामा धेरै वर्षदेखि बाँधिएको एक मायालु प्राणी थियो। बुढा गाउँमा पुगेपछि लहरै खर्कहरू हालिए, गाई भैँसीका गोठहरू बनाइए, हरिया स्याउलाहरू ल्याएर खर्कका बार बनाइए, जंगल फाँडेर साना साना टहरा बनाउन थाले मौवालेहरू। रुइनाको रूखभन्दा उत्तर जयबुढाले आबादी गरे। चन्द्रभान ठकुरीलाई दुईटा भैँसी दिएर 10 कट्ठा जमिन किन्यो कालु सेठीले। सडक छेउमा स्याउलाको खर्क बनाएर डम्बरे दाईले भन्यो, यसैमा दोकान गरेर बस्छु म, अब कतै जान्न। दुहुना भैँसी उनीहरू दोएर बजारमा दूध पुर्याउन थाले। साउ महाजनहरू खर्कमै पुग्थे घिउ किन्नका लागि। त्यसबेला मुडा गाउँको बजार उन्मत्त बैंसमा फक्रिएकी नवयौवनाको भरभराउँदो रूप चाहिँ थियो। लहरे उभिएका दोकानमा के थिएन र लुगा कपडा भाँडा कुँडा नुन चिनी मिठाई जुत्ता चप्पल चुरा पोते सबै सबै त्यहीँ थियो। बेडाका बथानलाई खुल्ला चौरमा जम्मा गरेर जुम्लीहरू लुकालमा नुन चिनी र गुड भरिरहेका देखिन्थे। हटेरूहरूको धुइरो उस्तै हुन्थ्यो, नुनसँग सुठो साटिरहेका देखिन्थे। कोही कोही रिठा र बेथेसँग गुड रिउडी र साबुन साटिरहेका देखिन्थे। मौवालेहरूको मस्ती अर्कै थियो। भैँसीका खर्कमा दुध दही र घिउको कमी थिएन। प्राय हरेक दिन खिर पाकिरहन्थ्यो कसै न कसैका खर्कमा। दिउँसो भैँसी चराउँदा चराउँदै बछुरियाको सालघारीसम्मै पुग्थे गोठालाहरू। मालुका टाँटा टिपेर ल्याउँथे। साँच खर्कमा फर्किँदा एक एक मुढा हुन्थे हरेकका काँधमा। रातमा खर्कमा मुढा बालिन्थे। एक ठाउँमा जम्मा भएर मौवालेहरू आगो ताप्दै आधा रातसम्म बात गरिरहन्थे। अर्कै प्रकारको रौनक थियो मुडा गाउँको बजारमा। बेग्लै प्रकारको आनन्द थियो मौवालेहरूको जिन्दगीमा। बाजे भैँसी बाँधेर खर्कमा सुल्पा तानिरहनु भएको थियो। त्यही साँझमा टुप्लुक्क साइकल चलाएर आइपुगे काइला काका। आमा बाबुका खुट्टामा ढोगिसकेपछि हालखबर सोधे। रातमा अबेरसम्म पनि आगो तापेर के भलाको सारी चलिरह्यो। दोस्रो दिन खाना खाइसकेपछि बाजेले भन्नुभयो, काइला त मानवलाई साइकलमा चढाएर लैजा, यता गाई भैँसीलाई एक महिना घाँसपात खुवाएर हामी आउँदै गरौँला, आठ दस दिनमा बरु चारपाती चामल ल्याएर आएस। अनि झोला ह्यान्डलमा झुन्डाएर काइला काकाले भने, बस। म काइला काकाको साइकलमा बसेर उइकिए। साइकलको पछाडि बसेर सडकमा हेरिरहँदा चकित परे, कारण सडकमा अत्यन्त सुन्दर बुट्टाहरू थिए। ती बुट्टाहरू देखेर मलाई रहर लाग्यो। तुलाम्बे सडकमा अत्यन्त सुन्दर बुट्टाहरू पारेर साइकल अगाडि बढ्दै गयो। सडकमा परेका बुट्टाहरू कहाँ गएर सकिएला, आँखा नजिम्काई हेरिरहे, तर बुट्टा सकिएनन्। सडकभरि बुट्टा नै बुट्टा थिए, सडक सकियो तर बुट्टा सकिएनन्। काइला काकाको साइकलका पाङ्ग्राहरूले धुलाम्बे सडकमा पारेका तिनै बुट्टाहरूको पछि लागेर म राजीपुर पुगेको थिएँ। फागुनको मध्यतिरबाट नै रिमरिम घाम चर्किन सुरु भयो राजीपुरमा। चैत्रको पहिलो हप्तादेखि उखरमाउलो गर्मीले तालु चड्काउन थाल्यो। मङ्सिरमा मधेस ओर्लेका माहुरीहरू मुहाँ मुहाँ गर्दै उत्तरतर्फ फर्किन थाले। दिनदिनै चराका हुलहरू चुरेको टाकुरो नागेर पहाडतर्फ उड्न थाले। राजीपुरको आकाशबाट एक हुल मलेबाहरू पहाडतर्फ उडेको देखेर बजेको मन एक तमासले उदासियो। अग्ला सिमलका रूखमा बसेका भेरीहरू चाकाको मह छिटछिटो सकेर पहाडतर्फ उड्न थाले। त्यसै बेला कोइली उत्तरतर्फ फर्केर बैशाख लाग्यो, काफल पाक्यो भने कुल्न थालिहाल्यो। मौसम नै यसरी एकोरिएर आयो कि मान्छेका मनहरू उद्वेलित हुन थाले। जाडो छल्न मधेस झरेकाहरूका लागि अब घाम छल्नु थियो। हिउँदका दिन काट्न आएकाहरूको समय सकिएको थियो। कुवाको पानी खाँदा खाँदा मान्छेका मन कुडिएका थिए। कति आइमाई र केटाकेटीहरूलाई पहाडको सौराई लागिसकेको थियो। ठण्डा पानी र चैतका ऐँसेलु सम्झेर कतिका आँत हरर भइसकेका थिए। सधैँभरि बस्न सकिने ठाउँ पनि त कहाँ थियो र तराई। हिउँदको जाडो छल्न आएका मौवालेहरू चैत्रको सुरुदेखि नै आफ्ना गाई भैँसी र केटाकेटीहरूलाई पहाडतर्फ उकाल्न थाले। दुईतर्फ घर भएकाहरू तराईको घाम र पानी छल्न यसै बेला उकालो लाग्न थाले। पहाड फर्किनेहरूले नाक खुम्च्याएर भने, को बसिराखोस् यो कालको घरमा यही काला पानीमा, पानी पनि मिठो छैन, योभन्दा त पहाडकै ठण्डा हावा पानी निको। यसो भन्दा भन्दै एक गयो, अर्को गयो, कोही हिजो गए, कोही आज जाँदैछन्, कोही भोलि जाने तयारी गर्दै थिए। हुँदा हुँदा त नफर्किने मन बनाएर आएकाहरू पनि डोको र कुम्लो बोकेर लुरुलुरु फर्किन थाले। मान्छेको जात एक ठाउँमा थपक्क बस्न कहाँ सक्छ र कहाँ गए कसो होला भन्ने खुल्दुली उसलाई लागिरहन्छ। सुखको खोजीमा भौतारिँदा भौतारिँदै जुनी बित्छ उसको, कहाँ सुख पाएर मर्छ र मान्छे, सुखको खोजीमा पो मर्छ त। यस्तै हो मान्छेको जात, चरा झैँ उडिरहन मन पराउँछौ कहाँ कहाँ। आएकाहरू गएपछि बसेकाहरूलाई नरमाइलो त लाग्ने नै भयो नि। धेरै दिनसम्म बजैले उत्तरको बाटो हेरिरहनु भयो, उत्तरतर्फ चराहरू उडेको हेरिरहनु भयो। परन्तु माया मारेर झरेकालाई माया लागेर के गर्नु। कहिलेकाहीँ बाजेलाई पहाड जाने छटपटी बढेर आउँथ्यो। ऐँसेलु र काफल सम्झेर भन्नुहुन्थ्यो, चारै दिनको कुरा हो, लिनु दिनुको हिसाब छ गाउँलेसँग, मिलाएर आइहाल्छु। तर बजैले मान्दै मान्नु भएन, भन्नुभयो म पनि जान्छु त्यसो भए। बजैलाई छोडेर चङ्गा चाहिँ उड्न कहाँ सक्नुहुन्थ्यो र बाजे। अनि नहरको पुल लिएर बसेर हरेक साँझ बाजे मालिकाको डाँडोलाई हेरिरहनुहुन्थ्यो। मेरा लागि त समय उसै पनि कष्टकर थियो नै। कुवाको पानी खाने मन हुँदैन थियो। जहाँ गए पनि मनमा मनसराको यादले सताइरहन्थ्यो। उसै पनि स्कुली जीवनमा कतै जान पाउने छुट कहाँ थियो र थिएन नि। जाउँ मै धोबे भरि हारी। वैशाखको महिना, बिहानको स्कुल, पढ्दा पढ्दै भोक लागिहाल्ने, पढ्न कति गाह्रो त्यस समयमा। हाफ छुट्टीको समयमा मालती मैयाहरू चटपट र चाट खान गइरहन्थे। चाटवाला सडक किनारामै ठेला अड्याएर हाफ छुट्टीको समय कुरिरहेको हुन्थ्यो। घन्टी बज्नासाथ उसका वरिपरि झुम्मिन्थे केटाकेटीहरू। आफू कहाँबाट खानु चटपट? खल्तीमा पैसा भए पो? स्कुलको बरन्डामा उभिएर चटपट खानेहरूलाई हेरिरहन्थे। ला नास्ता खाएस्। एक दिन बाजेले 10 रुपियाँ दिनुभयो। पाइन्टको चोर खल्तीमा राखेर एक सासमा कुदेँ स्कुल। स्कुल पुग्दा मन त्यसै त्यसै फुरुङ्ग थियो। चोर खल्तीमा हेरेँ, 10 रुपियाँ जस्ताको तस्तै थियो। हातमा लिएर फेरि राखेँ। कतिखेर हाफ छुट्टी होला, अधैर्य भएर पर्खिरहेँ। टिफिनको टाइममा आइहाल्यो कराउँदै ठन्डा बरफवाला। दौडेर सडकमा पुगेँ। मालती मैयाहरू पछि पछि हाँस हिँडे चाहिँ हिँड्दै थिए। म ठन्डा बरफ किन्न आँटेकै थिएँ। आइहाल्यो चित्रबहादुर दौडेर। जयन्त र भीम थिएनन् त्यस दिन। स्कुलमा सबैभन्दा पहिला दोस्तीको हात बढाउने पनि त उही थियो नि, चित्रबहादुर। साथमा पढ्ने चित्रबहादुर कस्तो तन्नेरी देखिने भने फिल्मको गुन्डा जस्तै। मेरो पनि पैसा तिराइ, आदेश दियो उसले, अनि एउटा बरफ लिएर सडकको किनारामा चुस्न थाल्यो। निर्निमेष उसले हेरिरहेका मालती मैयाहरू मेरो सामुन्ने आइसकेका थिए। सबैभन्दा पहिला मेरो मुखबाट एउटा शब्द छुट्यो, ठन्डा बरफ खाने। अनायास मेरो मुखबाट मालतीतर्फ गोली छुटे चाहिँ छुटेको थियो त्यो शब्द। मालतीसँग संवाद भएकै थिएन कहिल्यै। यसरी निर्दोष रूपमा मुखबाट फुत्केर गएको वाक्यलाई फिर्ता ल्याउन सकिने थिएन। हावाका लहरमा गएको सानो गोली जस्तो बोली उसका कानमा ठोकिएर मुटुसम्म पुग्यो होला सायद। ऊ विचार गरेरै मुस्कुराए जस्तो लाग्यो। मुस्कुराइदिए। अह, हावामा उडेको धुलोभन्दा हलुको भइदिएको थिएँ म। कुन जमिनमा टेकेको छु भन्ने कुरा बिर्सिएर म उसको मुस्कानमा गई बसिदिएँ। मलाई लाग्यो यो क्षण यहीँनिर रोकियोस् जिन्दगीको। मालती मुस्कुराइरहोस्, म हेरिरहँ। बस, एउटी किशोरीको प्रथम मुस्कानले नै एउटा किशोरमा बैंसका पखेटा उमारिदिन सक्छ। एउटी मुस्कान पनि यति काफी हुन सक्छ र बैंसको अनुभूति हुनलाई। ठन्डा बरफको डब्बामा आफै हात हालेर सटासट दुईटा बरफ निकाले। एउटा उसकी सखीलाई दिए, अर्को मालतीका हातमा थमाइदिए। आठानाको बरफ आफू समातेर ठन्डा बरफवालाको हातमा 10 गुनरोट दिए। हेरे, चित्रबहादुरको अनुहार आरिसले चलेको थियो। म मालतीको सामुन्यमा ठन्डा बरफ खाइरहेको थिइनँ, अमृतको टुक्रा चुसिरहेको थिएँ। तर लाग्यो चित्रबहादुर ठन्डा बरफ होइन, आगोको फिलुङ्गो खाइरहेछ। उसका अनुहारमा आरिसका झिल्काहरू बिजुली चम्के झैँ चम्किरहेका थिए। ठन्डा बरफ खाँदै गए मालती मैयाहरू। जाँदा फर्की फर्की हेर्दै गए। कति मायालु हिँडाई मालतीको, कति मायालु मुस्कान, कति मायालु अनुहार उसको, माया लागिरहने हिँडाई। पाकरीको चौतारीमा गएर उसलाई हेरिरहँ चाहिँ लागिरह्यो। कता हरायो पेटको भोक, कता हरायो चाँडै घर फर्किने इच्छा, किनकिन चङ्गा चाहिँ उडिरह्यो मेरो मन। आउँदा तुलाम्बे सडकमा उसले बनाएर गएका चप्पलका छापहरू हेर्दै म कक्षा कोठामा फर्केँ। दिउँसोको घाममा स्कुलबाट फर्किरहँदा कहाँबाट शीतल हुनु? घर फर्किने बेला नहरको किनारै निर सानो मरुवा कुठी बनाएर बसेको बुढो थारू भन्थ्यो, बैठ जाउरी लड्को, बडा कर्रा घाम बा, बसिजाऊ केटाहरू, धेरै चर्को घाम छ। उसैको शीतल मरुवाभित्र पस्थ्यौँ हामी। बुढो भन्थ्यो, पानी पिबो लड्को। म दुईटा हातको अञ्जुली बनाएर मुखमा जोडिदिन्थेँ। ऊ माटाको गाग्रीबाट सानो धारो बनाएर माथिबाट हालिदिन्थ्यो। घटघटी पिएर आँट ठन्डा भएपछि जयन्त भन्थ्यो, आहा कस्तो चिसो पानी यार, सुवा पङ्खी लेकको जस्तो। खटौलीमा बसेर जाल बुनिरहेको बुढो जुरुक्क उठेर बारीमा जान्थ्यो। लौकी, करेला, भिन्डी, बोडी, खै के का लहराले बारी हरियालीमय थियो। एउटा हरियो काँक्रो हातमा लिएर आउँथ्यो, लेऊ लड्को खाल्यौ, भोक लागल उही। रहरलाग्दो बारी बनाएर बुढो मरुवामा कुरी बसेको हुन्थ्यो सधैँ। मर्याम मर्याम काँक्रो खाइरहँदा ऊ सोध्थ्यो, कै कलासम पर्थ्यो, कति कलासमा पढ्छौ, 7 कलासमे काका, धीरज मन भएको बेलामा भन्थे। अच्छा, ओत्रा त बहुत हो, अब तो नौकरी मिल जाइन। खोइ काका, नोकरी सुनेर जयन्त प्रफुल्लित अनुहारले भन्थ्यो। काँक्रो खाइसकेपछि हामी भन्थ्यौँ, अब जाउँ है त काका। जाल बुन्न छोडेर बुढो हामीतिर फर्किँदै भन्थ्यो, अच्छा लेउटो, राम राम लड्को। मुनि नहरको ढिकै ढिक हातमा किताब च्यापेर हिँड्थ्यौँ। वैशाखका मध्य दिनहरूमा स्कुलबाट फर्किरहँदा घाम कहाँ घाम मात्र रहेको हुन्थ्यो र त्यो त आगो भइसकेको हुन्थ्यो। आगो सूर्य आकाशभन्दा तल झरेर धरतीमा आगोको तातो राफ फाल्न थालेको थियो। धरती तातो, बाटो तातो, माटो तातो, हावा तातो, मुन्टो तातो, निधार तातो, अनि मन पनि तातो, सबै तातो नै तातो थियो। तातो चाहिँ के थिएन, ठण्डा बरफ, ठण्डा बरफ लैलो, ठण्डा बरफ, टुटा फुटा लुहा बर्तन प्लास्टिक से लैलो, ठण्डा बरफ। एउटा देशी कराउँदै कराउँदै नहरको ढिक्नेरको पुलमा पुगेको हुन्थ्यो। किस्मती दुई चारवटा फलामका टुटा फुटा टुक्राहरू हातमा लिएर आउँदै भन्थे, रुख रे बजिया रुख। म पुग्दा उसको हातमा दुईवटा ठण्डा बरफ थमाएर बजिया हिँडिहाल्थ्यो। हातमा ठण्डा बरफ लिएर किस्मती मेरै बाटो हेरिरहेकी हुन्थे। मलाई टाढै देखेर ऊ कराउँथे, हाल हाल रे पिघलके ओराई जाई ठण्डा बरफ, छिटो छिटो आएन पग्लेर सकि जान्छ ठण्डा बरफ। अनि चिउँडोसम्म चुहाएर ठण्डा बरफ खाँदा ऊ आनन्द मान्थे। अब चल कलुवा खाई, भोक लागल उही, अब हिँड खाना खान, भोक लागेको होला। स्कुलबाट फर्किँदा प्राय ऊ यसै भन्थे, लगेर भान्सामा भात खुवाउँथे। भोक लागेका बेला ऊ मेरी अन्नदाता भइदिन्थे। उसैले दिएको भात खाएर भोक मेटाउँथे। खाइसक्दा भन्थे, मजासे खाले पेट भर भर्के, पेटभरि भात खाएपछि भोकले आएको चक्कर हराउँथ्यो। पेट डम्म हुँदा ओसारको पलङमा अडेस लागेर म किस्मतीलाई साँझको लागि होमवर्क दिन्थेँ। ऊ आज्ञाकारी विद्यार्थी झैँ टुक्रुक्क मेरो अगाडि बस्थे। म यादव सर बनेर उसलाई हप्काउँथेँ, यहाँनिर कस्तो यस्तो किन लेखिस्, तेरो ज्ञान त हुँदै भएन, अब राम्ररी लेखिनस् भने साँझ तेरो कानको बुट्टी उखेल्छु, बुझिस्। ऊ निच्च हाँसेर उदोमुन्टो गर्थे। जेठको पहिलो हप्तादेखि नै किसानहरू बिउ राख्न थाले। बिउ राख्नु के थियो, धान छर्नु त थियो। नहरको पानी सबै खेतमा कहाँ लाग्थ्यो र, बस्तीका मध्य खेतहरूमा पानी लाग्थ्यो बस, बाँकी खेतहरू आकाशे पानीको भरमा थिए। सबै जमिन रोपिएको पो कहाँ हुन्थ्यो र, आधै जमिन बाँझो हुन्थ्यो। जेठको धूप कस्तो भने आकाशबाट चरा खस्ने जस्तो रापिलो, तर तराईका गर्मीमा कहाँबाट खस्नु चरा, कम बाटा थिए र चराहरू। वैशाख नलाग्दै पहाडको चिसो आकाशमा उडिसकेका थिए। मालसिरी मैना र चिबे चराहरू आकाशमा उडेका देखिएन, थिए त केवल जमिनमा भ्यागुता सर्प र गणेउला र बिच्छीहरू। प्रचण्ड गर्मीको तातो रापले जब धरती नै बाफिलो बन्थ्यो तब हरवार्ती बफारा छोड्दै सडक खेत र आँगनमा सर्प गुडुल्केका देखिन्थे। एउटा सानो सर्प देख्दा पनि मनभित्रैबाट डर लागेर म चिच्याउँथेँ, यही रे साप साप। म चिच्याएको देखेर बिरमल थारू दङ्ग पर्थ्यो, सर्पको पुच्छर समातेर स्वयं सडकमा पछारिदिन्थ्यो र भन्थ्यो, का करी खेतमा भेटिने बिच्छी र पानी सर्पको त झन् के भाव थियो र, स्याउ स्याउती भेटिन्थे। उस्तै उखरमाउलो गर्मी थियो असारमा पनि, खेतको हिलोबाट समेत बाफिलो गर्मीका बफारा छुटिरहेका थिए। हिलोमा पसिना चुहाउँदै किसानहरू खेत रोपिरहेका थिए। खेत रोपिरहेका मान्छेहरू कहाँ मान्छे जस्ता थिए र, धरतीको बाफ र आकाशको तापले पोलिएका काला ठुटा जस्ता भइगएका थिए। त्यस्ता ठुटा बनेर पनि के खेत रोप्नु थियो नै, नत्र के खानु कार्तिकमा र घर खर्च कसरी चलाउनु। आखिर एउटा खेतबाहेक अरू के नै थियो र किसानसँग। खेत रोपिसकेको एक हप्ता भइसकेको थियो। किसानहरू भलमनसाको घरमा जम्मा भएका थिए। खेत रोपिसकेपछि गाउँलेहरू जम्मा भएर खानपिन गर्ने र थकान मेटेर मनोरञ्जन गर्ने एउटा महत्त्वपूर्ण दिन हो हरदुवाई। यस वर्ष हरदुवाई अरू वर्षभन्दा ढिलै हो सायद। भलमनसाको घरमा दुई क्विन्टलको बङ्गुर मारिएको थियो। गाउँभरिका किसानहरू जम्मा भएर हरदुवाई मनाउँदै थिए। हरेकका खोरियाहरूमा जाँड थियो, कोही थप्दै थिए, आँसु ठट्टामा निमग्न भएर रमाइलो गरिरहेका थिए। बरसातमा काम गरेको थकान मेट्दै युवा तन्नेरहरू मतुवार भएर झुम्बिरहेका थिए। ठिक यही बेला कालीचरण कि जन्नी रुँदै आई, कहाँ उइगिल काकी, जुग्रामा आत्तियो, सपुवा काट्दै डेहल, मोर छावा किहीन, दैयारे बचाऊ कोइटो, सर्पले टोकिदियो मेरो छोरालाई, अहिया कोही त बचाइदेऊ, ऊ छरपटाएर चिल्लाउँदै थिए। हाँ कैसिन सपुवा हो, चलो चलो। विश्राम प्रेमलाल दुखराम र आइतबारी दगुरे कालीचरण कि जन्नीसँगै। कालीचरण कहाँ बा, विश्रामले सोध्यो। काम गरे, काम करे गिलबा, रुँदै उसकी जन्नीले भने, चलो रे गुरुबा बोलाइ चलो। दुईजना युवाहरू गुरुबा बोलाउन दगुरे मैन पोखरीतिर। राजाराम किहीन बोलाऊ, ऊ त घाउमन चुस्के बिस फेका डेट, राजारामलाई बोलाऊ, ऊ त घाउमा चुसेर बिस फेकाइदिन्छ। बलमनसाको भैसरुवा गयो दौडेर बरगदीतिर राजारामलाई बोलाउन। कालीचरणको घरमा पुग्दा उसको जवान छोरो ठग्गु बेहोस भएर पल्टेको थियो खटियामा। होसमा आउन खोज्दा पनि आँखा खोल्नै सकेन उसले। तिग्रामा दाँत काटेर सर्पले विष छोडेको सानो घाउ थियो। खुट्टाका नसाहरू निला भइसकेका थिए। उसकी आमा रोइरहेकी थिए। पलमन्साले घाउ हेरेर बुट्टी खोज्न गयो झाडीतिर। विश्रामले घाउमाथि पटक्क रस्सीले कसिदियो तिग्रामा। अबेर गरी आयो राजाराम। गुरुबा पनि आइपुग्यो क्षणभरमै। राजारामले हेर्यो ठग्गुलाई र गहिरो सास छोडेर बोल्यो, अरे मुस्किल बा हो अब, सब विष फैलगिल बा शरीरमे, मुरितक फेन पुगिल बा विष, अरे अब कठिन छ हो, शरीरभरि विष फैलेर टाउकोसम्म पुगिसक्यो, बचाल्यौ भैया मोर छावाकिन बचाइल्यौ। ठग्गुकी आमा खुट्टा ढोक्न लागि राजारामका। दारू कहाँ बा, राजारामले सोध्यो। यी ल्याऊ दारू। सौरानीले दारूको बोतल अघि बढाइदियो। एक गिलास दारू सनन्न पार्यो राजारामले। फेरि गिलास मुखमा जोडेर दारू जमायो मुखभरि। दारूले टन्न टन्केको मुख घाउमा जोडेर रगत चुसेर थुक्क थुक्यो। फेरि मुखभरि दारू हाल्यो। फेरि मुख जोडेर घाउबाट रगत चुस्यो अनि थुक्क थुक्यो। फेरि त्यस्तै गरेर गरिरह्यो। त्यसो गर्दा गर्दै एक जर्किन दारू भित्ते आयो। ओहो, थुकेको रगत त निलाम्य भएर जम्यो आँगनमा। पोहोर साल पनि यस्तै गरेर गाउँका तीनजनी बठिनियालाई बचाएको थियो राजारामले। यसपटक पनि ठग्गुलाई बचाइहाल्छ भन्ने विश्वास थियो गाउँलेहरूलाई। एक घण्टासम्म यही प्रक्रिया दोहोऱ्यायो पनि उसले, तर ठग्गु ब्यउजेन बेहोसीबाट। भलमनसाले पनि के बुटी ल्याएर दलिदियो गाउँमा। गुरुबाले पनि चामलका दाना छर्क्यो, मन्त्र गर्यो। अह, ठग्गु ब्यउजेन सकेन चिर निद्राबाट। आधी रातसम्म पनि अनेक प्रयासहरू भए, तर ठग्गु झन गहिरो निद्रामा लीन भइदियो। कामबाट अबेर फर्केको कालीचरण होस गुमाए चाहिँ झोक्राइरह्यो। छोराको टाउको निर बसेर हात चलायो, खुट्टा उठायो, शरीर झकझकायो। अह, ठग्गुले चलमल पनि गरेन। अब का करिटो, भगवानको मर्जी हो। यति भनेर राजाराम चले गयो आफ्नो घरतिर। गोमन सपुवा काटले से कहाँ बची मनैया, नै बची, गोमन सर्पले काटेपछि कहाँ बाँच्छ र मान्छे, बाँच्दैन। यति भनेर विश्राम पनि फर्कियो आफ्नो घरतिर। अब टोर छावा बच्न मुस्किल बा भैया, का करबे, टो ईश्वरकै लीला हो, के गर्छस् त, अब ईश्वरको लीला हो, तेरो छोरा बाँच्न मुस्किल छ भाइ। कालीचरणलाई यति ढाडस दिएर भलमन्सा उठ्न खोज्यो। कालीचरण र उसको श्रीमती छोराको लासमाथि माथा राखेर विलाप गर्न थाले। ओइ मोरे भैया, अमन छोडके कहाँ चल चलके डेले, अमन फेन लैजा भगवान के घर। कठै त्यो बिरानो रातमा आमा बाबुका अगाडि लास बनेर हंस कहाँ गइदियो ठग्गुको, आखिर छोरो भन्नु त्यही हंस मात्र त रहेछ। हंस बिनाको लास छन त खटियामै थियो, तर त्यो लासले रुवाउने बाहेक अरू के नै गर्न सक्थ्यो र कालीचरणका लोग्ने स्वास्नीलाई। छोराको लासमाथि आँसु चुहाउँदै रातभर रोइरहे उनीहरू। अन्तिम असारको त्यो रातले कति भयानक दुर्दशा लिएर आयो उनीहरूको लागि। यो सृष्टिको अन्त्य त्यही रातमा भइदिनु थियो बिचरा आमा बाबुका लागि। भोलि बिहान दुनियाँ उठेर हिँड्यो, तर छोरो उठेन। दुनियाँका छोराहरू रमाएर उनीहरूकै घर अगाडिको सडकमा हिँडिरहे, तर उनीहरूको छोरो कतै हिँडिरहेको थिएन यस संसारमा। सम्झेर उचकी आमा छाती फुटाएर रुन थाली। हे भगवान्, सधैँ जै बिहान कुखुरा बासे, चराहरू चिरबिराए, युवाहरू कुर्मुरे उज्यालोमै सडकमा टहलिन थाले, तर कालीचरण र उसकी जन्नीको बिलौनाले पूरा प्रभात रोइरहे चाहिँ भान भइरहेको थियो। आजको अरुणोदयमा सूर्यले धरतीमा रातो लाली होइन, सेतो कात्रो देख्नु थियो। शङ्कध्वनि होइन, दुःखी आमा बाबुको पुत्र वियोगको कोक्याइलो बिरौना सुन्नु थियो। सुन्न तयार भएरै सूर्य पूर्वबाट उदाउँदै थियो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रामलाल जोशीको उपन्यास सखीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
तना मने
श्रावण लाग्दा धरती हरियो भइसकेको थियो। खेत गरा कान्ला चौर वन जंगल तप्पड बाटो कहाँ बाँकी थियो र बुट्यान र झाडी पलाउन कहीँ बाँकी थिएन। जताततै झारपात बुट्यान र हरियै हरियो। असारमा रोपेका बिउका पहिला त्यान्द्राहरू श्रावणमा वैशालु आइमाई जस्ता भरिला भएर आए। वनका रुख वृक्षहरू हरिया भएर लहरिए। झाडी र बुट्यानहरू टाउकाको कपाल झैँ गजधुम्म देखिए। जताततै खेत रोपिएका थिए। कतै मकैका बोट हलक्क भएर बाला निस्कन थाले। जुट र बाजुरी उम्रेर उचकलो जमिन छपक्कै ढाक्यो। मानिसले नरोपेका ठाउँमा स्वयं प्रकृतिले रोपेर धरतीलाई हरियो पारिदिइन्। जताततै खाल्डा खोल्डी र तालमा पानी जमेको थियो। नदीहरू मदोन्मत्त भएर बग्न थाले। मरेका गण्डेउला र किट पतङ्गहरूले पुनर्जीवन पाए। वर्षभरि मौन बसेका भ्यागुताहरूको बाजा यिनै दिनमा रातोदिन बज्न थाल्यो। दुलोभित्र पसेका बिच्छी र सर्पहरू आजाद भएर जताततै निस्के। मान्छेको मात्र कहाँ थियो र धरती? उस्तै हक र अधिकार जमाएर प्राणी र वनस्पतिहरूले धरतीमा भरपूर आनन्द लिइरहेका थिए। प्रकृतिको यही लैनो वरदान र हराभरा स्वरूपको पूजा गर्दै किसानहरू उत्सव मनाइरहेका थिए हरेरी पर्वका रूपमा। विश्रामले सबका घर घरमा गएर भन्यो, चलो रे हरेरी मनाई चलो। गाउँलेहरू गाउँको पछाडिको कुटीमा जम्मा भए। भलमनसाले चराहरूको पूजा गर्यो। कालीचरणले रूखहरूको पूजा गर्यो। जुगरामले जीवजन्तु र किटपतङ्गको प्रार्थना गर्यो। गाउँको बूढो थारू जोगीरामले चराचर जगत र सृष्टिको आराधना गर्यो। उसको स्वरमा स्वर मिलाएर गाउँलेहरू सृष्टिको गीत गाउन थाले। हाहा रे पैलट बर्सल ढुरिया ढुकुन अब दैया कल्जो घेरल मिरती भवन। हाहा रे दोसरल बर्सल गोबरैक रेख चारी पाऊ कल्जोग घेरल मिरती भवन। हाहा रे तिसरत बर्सल कोइलाकै रेख अब दैया कोई नै टिकाई मिरती भवन। हाहा रे उत्तरक कोनवा गैलो महादेवका का देखलो सोनकै खमिया सोनकै पगाहल हे चले लागल बजरा केवार। चाँदीकै खामिया चाँदीकै पगाह हे चले लागल बजरा केवार। लुहाकै खमिया लुहाकै पगाह हे चले लागल बजरा केवार। प्रकृतिको पूजा सकिएपछि बंगुर मारियो गाउँमा। बलमनसाको आँगनमा बसेर जाँड खाँदै नाचगान गरे युवक युवतीहरूले। प्रकृतिको हरियो स्वरूपको उपासना गर्दै समाप्त भयो हरेरी पर्व। हरेरी पर्वको रौनक सकिएकै थिएन। श्रावणको आकाशले धरतीमा मुसलधारे पानी बर्साउन थाल्यो। पानी थामिएन। दोस्रो दिनको मध्याहतिर पनि झरझर पानी परिरह्यो। नहर भरिभराउ नदी झैं बग्न थाल्यो। कुलाहरू भरिए। जताततै पानीको चहलै चहला देखिन थाल्यो। यस्तो बर्सातमा पनि कम्मरमा कुटुली बाँधेर बठनियाहरू नहर र कुलामा जाल थापिरहेका थिए माछा मार्नलाई। लङ्गौटी लगाएको विश्राम दौडेर आयो भलमनसाको घरमा र एक सासले बोल्यो, गाउँमे तीनठो लुहुन्डी कुलुवामै डुब्के मर्गी नै। चुनुवाके छाई पतिरामके छाई ओ हवेलदीके छाई तिनौ मर्गी नै। गाउँमा तीनजना केटीहरू कुलामा डुबेर मरे। चुनुवाकी छोरी पतिरामकी छोरी अनि हवेलदीको छोरी तिनै मरे। कैसक मर्गी नै रे लुहुन्डी? बलमनसाले स्पष्टीकरण लियो। कहीँ मछरी मारे गइल रहे कुलुवामन डुब्के मरि गइन्। खै माछा मार्न गएका थिए रे कुलामा डुबेर मरे उसले भन्यो। ओहो कहाँ हुगेली गाउँछन् घनीकुच हुइटा। ओहो के हुन लाग्यो गाउँमा कहिले केही हुन्छ। यति भनेर पर्वत फलिराम र चिरकानहरू दौडिए नहरतिर। उता पुग्दा गाउँका महिलाहरूको घुइँचो लागिसकेको थियो नहरको ढिकमा। छोरी गुमाएकाहरू छाती पिटी पिटी रोइरहेका थिए। डुबेका लासहरू सडकमा निकाल्ने प्रयास गरिरहेथे युवाहरू। मान्छेहरूको रुहावासी मच्चिएको थियो। मान्छेहरूको आँसु देखेर क्षणभरका लागि थामिएको आकाश फेरि रुन थाल्यो। कोलाहालको बीचमा किस्मतीलाई हेरे कतै देखिन। कतै डुबेकी किस्मती पनि भएर शङ्काली मुटु ढुकढुक गर्यो। किस्मतीलाई खोजिरहे मेरा आँखाहरूले। धेरैपछि गाउँको बीचबाट देखा परे किस्मती जोधनी र सरामती। किस्मतीलाई देखेपछि आँसुहरूका बीचमा पनि मन शान्त भयो। अर्काको पीडा तमासा जस्तो लाग्छ मान्छेलाई। आफूलाई नपर्दासम्म अर्काको पीडाले कहाँ पोल्छ र? मैले रोइरहनेहरूका अनुहार पालै पालो नियाली हेरे कठै अनुहार हेर्न लायक कहाँ थिए र? मंगलबारसम्म पनि पानी रोकिएन। लगातार चौथो दिनसम्म आएको पानीले पश्चिमको काँडा नदी उर्लिएर बग्न थाल्यो। पूर्वबाट पथ्रैया नदी भरिएर आफ्नो सिमाना नाग्दै धरतीमा जलाशय बनाउँदै हिँड्न थाल्यो। काँडा नदी फुटेर धुस्सी थापापुर र सोनाफाटाका गाउँहरूमा बाढीले आतंक मच्चाएको हल्ला हावा झैं फैलियो। मान्छेहरू भन्न थाले, यी वर्षातका दिनहरू काट्नु कसरी यो कठै? आकाशतिर हात जोडेर भन्न लागे, बचाल्यौ भगवान बचाल्यौ। श्रावण सकिन लाग्दा बलमनसा खाटबाट उठ्न नसक्ने भयो। जब दिन ढल्किन थाल्थे हरेक साँझ हनहनी ज्वरोले उसलाई कपाएर ल्याउँथ्यो। लगलगी कापेर एक साँझ भन्यो, मै मर्जिम कि का, म मरिहाल्छु कि के हो। ओसारमा खाट लगाइदिँदै उसले उसको छोराले भन्यो, कुस्नाई उही बाबा, ठिक उही जाई। उता कालीचरणकी जन्या 8 दिनदेखि गुरुबाको घरमा बास बसेकी थिए। बस्नु के थियो, विचेत भएर खाटमा पल्टिरहेकी थिए। लहानुका हात खोटा नै नचल्ने भएर ओछ्यानमै गुमत भइरहेको थियो। पानीले खाल्डाखुल्डी भएको सडक लगातारको बर्सातपछि रोपाई गर्ने खेत जस्तो हिलाम्य भएको थियो। काठका पैया भएका लडिया एक डेक पनि चल्न सक्ने अवस्था थिएन। दशैं नलागिकन गुरुले बैलगाडी तान्न सक्ने बाटो नै थिएन। कसरी नेपालगञ्ज लैजानु बिरामीलाई? धनगढी अस्पतालमा बिरामी भरिएर खुट्टा टेक्ने ठाउँ पनि छैन भन्ने खबर जयरामले ल्याएर आएको थियो। जयराम आफ्नी बिरामी मौसीलाई भेट्न साइकलमै धनगढी पुगेको थियो। धनगढी लगेकी उसकी सानीमालाई डाक्टरले पनि सन्चो गर्न नसकेपछि कहाँ लैजानु र? अन्त कहाँ थियो र ज्यान बाँच्ने ठाउँ? कहीँ थिएन। भर्ना गरेर राखेको 10औं दिनको रात अस्पतालको बरन्डामै देह त्याग गरिदिए उसकी सानीमाले। त्यस्तो बर्खामा लास कसरी घर ल्याइपुर्याउनु? 8-10जना लगेर जालीको जंगलमै गाडेर फर्के। फर्केर आएपछि जयरामले सुनायो, रोजका रोज तो मनै मुअल्बा मुअल्बा, कत्रा मनै मर्गी नै कोही हिसाबै नै हो रामो राम। दिनका दिन त मान्छे मरेका छन् मरेका छन्, कति मान्छे मरे भने कुनै हिसाबै छैन भगवान कसम। एक दिन बिहानै कालीचरणकी जन्नीले पनि हिक्क गरिदिए। त्यसरी मान्छेहरू मर्न थाले पकाबक। शनिबारदेखि सडक किनारामा हिलो पानी खेल्ने बच्चाहरू पनि थला परे। छाती घ्याँ घ्याँ गरेर सास थुनिए जस्तो हुन थाल्यो। हे भगवान्, कहाँ लैजानु बच्चाहरूलाई दबाई गर्न? गुरुबा आएर झारफुक गर्थ्यो। एउटा कालो भालेर एक बोतल दारूले पूजा गरेपछि बालकको ज्यान अवश्य बाँचिहाल्छ भन्ने विश्वास थियो आमा बाबुहरूमा। हातखुट्टा नै चल्न छोडेको लहानु खटियामा पल्टेर कराइरहन्थ्यो। बोली बन्द भएर रामबहादुर ओसारको कोन्टीमा छटपटाइरहेको थियो। छाती घ्याँ घ्याँ भएर प्रेमलाललाई सासै फेर्न मुस्किल भइरहेको थियो। नेपालगञ्ज नलगिनेहरूलाई मर्ने कुरा निश्चित छ भनेर गयो जयरामले। टोलीमा हालेर पनि मूल सडकसम्म त पुर्याउनै पर्ने भयो यिनीहरूलाई। दुई दुईजनाले बोकेर पनि त्यसै गरी लैजाने सल्लाह भयो। ओहो, दबाई गर्ने पैसा पनि त चाहिने भयो नि। हे भगवान्, कहाँ से पैना हो पैसा अब? लहानुको बाउ हँसिरामले सुस्केर छोड्यो। सुस्केर छोडिराखेर मात्रै पैसा आउने त थिएन नि। एका बिहानै गयो हँसिराम सरासर राजा कर्णबहादुरका दैलामा र भन्यो, राजा साहब महिन पैसा देऊ, छावा बिमार बा, नेपालगञ्ज लैजिना बा। राजा साहब पैसा दिनुहोस्, छोरा बिरामी छ, नेपालगञ्ज लैजानु छ। के भन्छ यो थारुएका बिहानै, कहाँबाट दिउँ तँलाई पैसा? मेरो यहाँ पैसाको रुख छ। राजा कर्णबहादुर बम्किए, मोर छावा किन बचाल्यौ राजा साहब, मै जीवनभर नै भुलम। उसले याचना गर्यो, तँलाई मैले कतिचोटि पैसा दिइसकेँ हिसाब गरेका छस्? तेरो जन्नीले काम गरे पनि कट्टी हुँदैन, त कमैया बसे पनि मेरो पैसा चुक्ता हुँदैन। त्यही खेत त दिने होलास् नि अन्तमा, कसरी तिर्ने सोचेका छस्? हाँ, उसले सहमति जनायो, धेरै बोल्न खोजेन। 1200 रुपियाँ लिएर फर्क्यो ऊ राजा कर्णबहादुरको घरबाट। जङ्गप्रसाद पनि त रित्तो थियो, कहाँबाट पाउनु यो वर्षायाममा पैसा? पटवारी कहाँ नगए अन्त पाउने ठाउँ पनि त थिएन उसको। गयो सरासर, रोई कराई गर्यो, मागसम्म तिर्न नसके कमैया बसौँला भन्ने कबुल राखेर ल्यायो पैसा। प्रेमलालको बाउ चन्द्रलाललाई काइला काकाले दिए 1500 रुपियाँ। माघ फागुनको दुलाह चाहिँ डोलीमा हल्लाउँदै लगे तिनीहरूले आफ्ना छोराहरूलाई। बिरामी परेका आमाहरू घरमा रोइरहे खटियामा पल्टेर। ओहो, घनघोर वर्षा भएको राति बलमनसाले प्राण त्यागिदियो। पुरा गाउँै उल्टिएर सिमसिमे पानीमै लगे उसलाई कैलाको ढिकमा गाड्नलाई। उसको सुत्ने खाट, लुगा, कपडा, झुलुवा, ढकिया, मचिया सारा सामान खाल्डोमाथि छोडेर आयो उसको छोराले। जलजलियामा औलोका कारण 8जनाको ज्यान गयो। इन्सेफ्लाइटिसका कारण हसुलियामा 17जनाको मृत्यु। विभिन्न नदीमा आएको बाढीका कारण पानीमा डुबेर 3जना वृद्धसहित 14 बालबालिकाको मृत्यु। निमोनिया र जन्डिसले ग्रस्त लालबोजीका 27 बालबालिकाको मृत्यु। मलेरिया लागेका 100भन्दा बढी व्यक्तिको निधन। यो एउटा भयावह समाचार थियो। गाउँलेहरूले यो समाचार कसरी सुन्न सक्थे र? रेडियो सुन्ने बानी थिएन, टिभी थिएन, पत्र पत्रिका थिएनन्, इन्टरनेट थिएन। उनै यादव सरले सुनाइदिए रेडियोले भनेको समाचार। अय्या डायरी, अब कैसिन बस्ना हो? अय्या आमा, अब कसरी बाँच्ने होला? यादव सरले सुनाएको त्रासदीपूर्ण खबरपछि एउटी जवान केटी सुवासी मुख छोपेर भक्कानिए। एघार दिनपछि नेपालगञ्जबाट रित्तै फर्किए हँसिराम, जङ्गप्रसाद र चन्द्रलालहरू। नियतिलाई रोक्न सक्ने को थियो र संसारमा? जे हुनु थियो भएरै छाड्यो। छोराहरूलाई बाँकेको जमिनमा गाडेर रित्तो फर्केका थिए बाबुहरू। खटियामा पल्टेर जीवनको शेष गरिरहेका तिनका जननीहरू रित्ता आफ्ना थारूहरूलाई देखेर भक्कानिए। भगवान्बाट ठगिएका उनीहरूका अनुहारमा अपार करुणा झल्किन्थ्यो। चिल्लाएर छाती फुटाउने सास उनीहरूमा आइरहेको थिएन। आफ्ना प्यारा छोराहरूलाई स्वर्गमै भेट्ने प्रार्थना गरेर आँसुले सिरानी भिजाइरहे दुखी आमाहरूले। रामलाल जोशीको उपन्यास सखीको वाचन चौथो श्रृङ्खला हामी आज वाचन गरेर मैले 76 पृष्ठमा रोकेको छु। तपाईँलाई यो उपन्यासको वाचन कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला। बुलबुल साहित्य @gmail.com तपाईँले सखी उपन्यासको वाचनबारे प्रतिक्रिया दिन सक्नुहुन्छ। अर्को साता यसको 5 श्रृङ्खला पृष्ठ 77 वाचन लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।